नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रिग्मी। नेपालले पहिलो पटक चीनबाट यूरिया मल भित्राएको छ। चीनमा उत्पादित यूरिया मल तातो पानी सुक्खा बन्दरगाह लार्चामा ल्याइएकोमा आजदेखि मुलुकभित्र भित्राउन थालिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएको साल ट्रेडिङ कर्पोरेशन लिमिटेडले सिल्क मार्केट प्रालीसँग ढुवानीको सम्झौता गरी मल नेपाल ल्याउन लागेको हो। चीनबाट साल ट्रेडिङ कर्पोरेशनले 4,000 मेट्रिक टन मल ल्याउने जनाएको छ, जसमध्ये 2,000 मेट्रिक टन मल तातोपानी नाकामा आइसकेको बताइएको छ। यसअघि सरकारले भारतबाट रासायनिक मल ल्याइरहेको छ भने बंगलादेशसँग पनि मल ल्याउन आवश्यक प्रक्रियासहित प्रयास अगाडि बढ़ाइएको छ। चालू आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि सरकारले 9 अर्ब रूपियाँ विनियोजन गरेको छ। नेपालमा हरेक वर्ष 6 लाख मेट्रिक टन रासायनिक मलको माग हुने गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। नेपालमै रासायनिक मलमा आत्मनिर्भरताका लागि मल उद्योग खोल्ने चर्चा पनि चल्ने गएको छ। आजको अन्तर्संवादमा हामी चिनिया मलको आयात, मलको व्यवस्थापन, भण्डारण, मल उद्योगको स्थापनाको पहल लगायतका विभिन्न विषयमा कुराकानी गर्नेछौं। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मकुमारी अर्याल। हजुर, मन्ज्यू, स्वागत छ यहाँलाई। अब यही चीनबाट ल्याइएको मलकै कुराबाट सुरु गरौं। चीनबाट पहिलो पटक यूरिया मल भित्राइएको छ। यो प्रयासमा मन्त्रीको हिसाबले, नेतृत्वको हिसाबले यहाँ सफल हुनुभएको छ। यो यसका केही प्रक्रियाहरू का बारेमा सुरु गरौं न, कि हामीले कसरी यसमा सफल भयौं।
वास्तवमा यो हाम्रो पहिलो प्र्याक्टिसको रूपमा नै आएको छ, किनकि अहिलेसम्म हाम्रो उत्तरी नाकाबाट मल हामीले ल्याउन सकेका थिएनौँ। अब यसपटक हामीले ट्रायलको निम्ति गरिरहँदाखेरि ठुलो भन्दा पनि 8,000 मेट्रिक टन मात्रै हाम्रो त्यहाँबाट ल्याउने योजना हो। त्यो मध्ये हाम्रो 4,000 मेट्रिक टन भित्रिसकिएको छ। यो खुसीको कुरा हो, अरू बाँकी आउने क्रममै छ। अब यो पहिलो पटकको प्रयास सफल भइसकेपछि हामीलाई भोलिका दिनहरूमा एकातिर अस्वस्थता बनिरहेको बेला, अनुकूल वातावरण नभइरहेको बेला अर्कोतिरबाटको निम्ति वातावरण बन्यो भन्ने नै कुरा हो। योभन्दा धेरै नाकासित जोडिएर कुरा गरिरहनुपर्छ भन्ने मैले ठान्दिनँ।
मजु जस्तो अब यो एउटा नमूनाका रूपमा मात्रै ल्याइएको हो कि अथवा यसलाई अब निरन्तरता पनि दिने सन्दर्भमा केही प्रयासहरू अगाडि बढाइएको छ?
होइन, यो निरन्तरता पनि हुन्छ, किनभने हामीले विकल्पमा काम गरेनौँ भने जुनसुकै बेला पनि अप्ठ्यारो पर्न सक्ने विगतका कुराबाट प्रष्ट भइसकेका छ। त्यसैले बहुविकल्पमा, नाकाको रूपमा पनि बहुविकल्पमा, अरू अब आयातका सन्दर्भमा पनि एउटा मात्र विकल्प नभएर बहुविकल्पमा काम गर्यौँ भने यो समस्याबाट हामीले प्रताडित हुन पर्दैन भन्ने निष्कर्षका साथ हामी बहु विकल्पको खोजीमै यो एउटा विकल्प प्रयोग गर्यौँ, सफलता हासिल गर्यौँ। यो सफलताले भोलिका दिनहरूलाई पनि त्यो द्वार प्रयोग गर्नको निम्ति सहयोग पुगेको छ।
अब यो विकल्प मध्ये पनि भनौँ न, अब पहिलो दोस्रो विकल्पहरू यदि चाहिँ सफल भएनन् भने अथवा हामीले भारतबाट जुन प्रक्रिया अगाडि बढ़ाइरहेका छौं, वर्षौंदेखि ल्याइरहेका छौं, त्यहाँ कहीँ कतै समस्या भयो भने अथवा बंगलादेशको यो पछिल्लो प्रयास छ त्यो पनि सफल भएन भने तेस्रो प्रयासका रूपमा हामी चीनबाट ल्याउनेछौं भन्ने कुरा हो कि, अथवा अब हामीले जसरी चीनसँग पहिलो पटक ल्यायौं अब यसलाई निरन्तरता दिनेछौं भन्ने हाम्रो नीति बन्छ? भारतबाट पनि ल्याउँछौ, चीनबाट पनि ल्याउँछौ, बंगलादेशबाट पनि ल्याउँछौ, हामी जताबाट पाउँछौ त्यतैबाट ल्याउँछौ भन्ने हो कि, अथवा विकल्प एक र दुई कहीँ न कहीँ सफल हुन सकेन भने तीनतिर लाग्छौ भन्ने हो?
होइन, अब के हो भने हामीलाई आवश्यकता परेको बेला मल चाहियो, जसै पनि राज्यले हामीले एउटा कोसिस गरेका थियौँ त्यसमा असफलता प्राप्त गर्यौं भनेर जनताको चित्त बुझाउन पनि सकिँदैन, हाम्रो समस्याको समाधान पनि हुँदैन। त्यसैले यो अत्यन्त आवश्यक चिज, त्यसैले खास खास हाम्रा सिजनहरू छन् जुन सिजनमा हामीलाई ठुलो मात्रामा चाहिन्छ। त्यतिखेर हाम्रा काबु बाहिरका कुनै परिस्थिति सिर्जना भयो भने एउटा दुईटा मात्रै विकल्पको रूपमा रहँदाखेरि त्यहाँबाट सफलता प्राप्त गरेनौँ भने त अप्ठ्यारो हुन्छ। त्यसैले बहुविकल्पको कुरा हो। आज इन्डिया चाइनाको कुरा मात्रै होइन, बङ्गलादेशको सुरु भएको छ, ओमनको कुरा हुन्छ, अब अरू ठाउँको कुरा हुन्छ, त्यसैले हामीले बहुविकल्पमै काम गर्न खोज्या हो।
यसको यो अब सुरुमा यहाँले भनौँ न, अघि भन्नुभयो कि 8,000 मेट्रिक टन हामी यो वर्ष अथवा अहिले पहिलो प्रयासमा हामी ल्याउनेछौँ। 4,000 मेट्रिक टनको करिब करिब आइसकेको छ, त्यो मध्ये 2,000 मेट्रिक टन त हामी कहाँ भित्रिनै सकेको छ, यो हाम्रो हिजोको जानकारी हो। अब यो जसरी पेट्रोलमा हामी कहीँ न कहीँ चीनसँग पनि हामीले पेट्रोलियम पदार्थमा एउटा खालको प्रयास अगाडि बढायौं, सफल भयौं, तर पछि त्यसलाई निरन्तरता दिन सकिएन। आर्थिक कारणले या ढुवानीमा भनौँ न मार्गका कारणले अन्य विभिन्न कारणले जुन समस्या देखिया छ, यो मलमा पनि यस्तो समस्या देखिन सक्छ अथवा चाहिँ होइन अब यो चाहिँ आर्थिक रूपले भारतबाट ल्याउने मलको हिसाबले या बंगलादेशबाट ल्याउने मलको हिसाबले र चीनबाट ल्याउने मलको हिसाबले करिब करिब आर्थिक हिसाबले पनि उस्तै उस्तै हुन जान्छ भन्ने कुरा हुन्छ कि अथवा होइन यो भारतबाट सस्तो हुन्छ तर भारतबाट नपाएको अवस्थामा मात्रै हामी चीनबाट ल्याउँछौ भन्ने कुरा हो?
होइन, त्यतातिर नजाउँ भन्छु मैले, किनभने एउटा आर्थिक पाटोले मात्रै हेरेर हुँदो रहन्छ। हामीलाई अहिले यो बीचको ठुलो शिक्षा प्राप्त भएको छ। अब दुई चार रुपियाँ कता बेसी हुन्छ कता कम हुन्छ, अब सहज बेलामा सहज आपूर्ति हुन सक्ने बेलामा हामीले सस्तो बाटो नै खोज्नुपर्छ, किनभने राज्यको निम्ति थोरै भए पनि घाटा नहोस् नाफा होस् भन्ने हिसाबले सोद्धाखेरि, किसानहरूलाई पनि थोरै भए पनि फाइदा होस् भन्ने हिसाबले हेर्दाखेरि जहाँ सस्तो हुन्छ त्यो ढङ्गले काम गर्ने हो। तर सस्तो भयो र प्रतिकूल अवस्था भयो, सहज ढङ्गले आउन सक्ने स्थिति भएन भने यता अभाव हुन भएन, त्यस्तो बेलामा अलिकति दुई चार पैसा बेसी भए पनि अब हामीलाई चाहिएको बेला आओस् भन्नको निम्ति कहिलेकाहीँ त्यो हिसाबले थोरै आँट्न पर्ने स्थिति पनि आउँछ।
भनेको चाहिँ पैसा केही तलमाथि भए पनि सरकारले अब किसानलाई चाहिने बेलामा मल ल्याउँछ। हजुर, यहाँले एक साता अघि पनि हामीले केही कुराकानी गरेका थियौँ मलकै सन्दर्भमा कि अब अभाव हुने छैन भनेर, यो यी प्रयासहरूलाई जोडेर भन्नुभएको थियो यहाँले है?
होइन, हामीले त बकाइदा हामीसित स्टकको अवस्था के छ, हाम्रा कोसिसहरू के थिए, यी सबै चिज हेरेर हामीले यो आर्थिक वर्षमा सरकारको तर्फबाट 11 अर्ब बजेट रासायनिक मलको प्रबन्धको निम्ति छुट्यायौँ र त्यसबाट हामीले सोचेको के हो भने किसानहरूलाई विगतको जे माग थियो त्यो मागलाई पूर्ति गर्ने गरियो। त्यो हेरिरहँदा त्यसबाट गर्न सकिने बजेटको अवस्था के हुँदैछ अथवा मलको अवस्था के हुँदैछ भन्नु होला भने हामी युरिया कति चाहिन्छ, पोटास कति चाहिन्छ, डिएपी कति चाहिन्छ भनेर विगतको जे डिमान्ड हो त्यो डिमान्डको आधारमा यति हुँदा होला भन्ने लक्ष्य राखेर अगाडि बढ्यौँ। त्यसो गरिरहँदा यो साल के भयो भन्नु होला भने अघिल्लो साल जति हामीले ल्यायौँ त्यति अहिलेसम्म हाम्रो बिक्री भइसकेका छ, अहिलेसम्म हामीले त्यो बिक्री गरिसकेका छौँ, अरू अब यी दिनका दिन आउने क्रममै छ। किनकि हाम्रो सबभन्दा बेसी खर्च हुने टाइम भनेको त असार नै हो, धान लगाउने समय हो, आर्थिक वर्षको हिसाबले सबभन्दा बेसी त्यो समयमा खर्च हुन्छ, त्यो सिजन हाम्रो आउने छ। अब त्यो सिजनलाई अभाव नहोस् भन्ने हिसाबले हामीले कोही स्टक राखेको, कोही आउँदै गरेको बाटामा, कोही सम्झौता भएर त्यो बिचमासम्म आइपुग्ने त्यो हिसाब किताब गरेर हामीले हामी ढुक्क हुँदा हुन्छ हामी सबै यति छ, अहिले यति छ, यति बाटोमा आइरहेछ, यति आउने क्रममा छ र टोटल यो हुन्छ, त्यसैले ढुक्क हुँदा हुन्छ भनेर किसानको मनमा त्रास नहोस् र त्यसको अभाव छैन, सरकार पुरा तयारीमा छ भन्ने म्यासेज दिनको निम्ति हामीले अस्तित्व कार्यक्रम गरे हो।
अब बङ्गलादेशसँगको मल ल्याउने प्रयास चाहिँ के कसरी अगाडि बढिरहेछ त?
बङ्गलादेशको 22,000 मेट्रिक टन आइसक्यो, अब हामी कहाँ आएर अब वितरणको तयारीमा छ, अब बाँकी आउने प्रोसेसमै छ, त्यसको निम्ति पनि म एकदम लगातार लागिरहेकै छु। मन्त्रालयको तर्फबाट हामीले ताकेता गरेका छौँ, त्यहाँका सम्बन्धित निकायसित समन्वय गरेका छौँ, किनभने थोरै घर्किने बित्तिकै हामीलाई नोक्सान भइहाल्छ, त्यसैले त्यो पनि जति सम्झौता भएको छ आउँछ। अब इन्डियातर्फको पनि हामीले अगाडि बढाएका छौँ, लगभग त्यो यामयुमा हस्ताक्षर हुने चरणमा पुगेका छ, त्यसैले अहिले हामीले आउने जुन असार हो त्योसम्मको निम्ति त समस्यै छैन, ग्यारेन्टी गरेरै गयौँ। अब त्यो पछिको जुन असोजतिरको सिजन हो त्यसलाई पनि पुर्याउने गरी आउने आर्थिक वर्षको निम्ति पनि हामीले 300 मेट्रिक टन आपूर्तिको निम्ति प्रोसेस अगाडि बढाइसकेका छौँ।
यो अब मलको आवश्यकता चाहिँ कसरी बढ्दै गएको छ, माग चाहिँ कसरी बढ्दै गएको छ? अब एक दुई वर्ष अगाडिसम्म हाम्रो 6 लाख भन्ने कुरा थियो, अहिले 6 लाखबाट बढेर अब कतिपय विज्ञहरूले चाहिँ 12 लाख टन चाहिन्छ भन्ने खालको धारणाहरू पनि दिनुभएको छ। यसको यो मात्रा कसरी बढेर गएको छ कि प्राप्त भएपछि आवश्यकता बढ्ने हो कि अथवा प्राप्त नहुँदा आवश्यकता बढेको देखिने हो कि?
अनि यसमा के रहेछ भने विगतमा अनुमानकै आधारमा गरेर चाहिँ अघिल्लो साल कति वितरण भयो त्यसकै आधारमा अलिकति बढाएर मगाउने चलन त्यस्तो रहेछ। हामीले यसपटक के गरेका छौँ भने आउने आर्थिक वर्षलाई परदेशसित तपाईँको परदेशभित्र भरि चाहिने कति हो, कुन कुन मल कति कति चाहिन्छ त्यो माग गरी पठाउनुहोस् भनेर हामीले परदेश मार्फत पालिकाहरूसित डेटा लिने गरी त्यो मागेका छौँ। यसले के हुन्छ भन्दा अनि आवश्यकताको आधारमा आपूर्तिको व्यवस्था गर्न सकिन्छ। हिजो अनुमानको आधारमा भयो, अब आवश्यकताको आधारमा गरौँ भनेर हामीले त्यो माग गरेका छौँ। त्यो माग आइसकेपछि अनि बल्ल यति रहने रहेछ है भन्ने हामीले भन्न सक्छौँ र आउने आर्थिक वर्षलाई त्यो प्रबन्ध गरेर जान्छौँ। अब यताबाट गर्ने चिज सधैँ छ। दोस्रो के छ भन्दा अर्को विकल्पको रूपमा अब हाम्रा खुल्ला नाकाका कारणले पनि सिधै सिधै जनताले तलबाट पनि काम गरिरहेको पनि हामीले देखिरहेका छौँ। त्यसैले ठ्याक्कै तथ्यमा उभिएर अहिले यति हो भन्न सकिने अवस्था देखिएन। त्यो नदेखिएकै कारणले हामीले तथ्यमा उभिएर आवश्यकताको आधारमा यो आपूर्तिलाई प्रबन्ध गरौँ भनेर तलबाट माग गरे।
भनेको चाहिँ अब अहिले जसरी 6 लाख 7 लाख 8 लाख 10 लाख 12 लाख भनिएको छ यी सबै अनुमानका आधारमा हुन्।
गत साल यति भयो यति चाहिएला भन्ने आधारमा गरे हो।
ए भनेको अब यो वर्ष चाहिँ यहाँले भने जस्तो जस्तो पालिकाहरू अब मलको आयातको सन्दर्भ ल्याइरहेको सन्दर्भ यहाँले भन्नुभयो कतिपय ठाउँमा सम्झौताहरू पनि भइरहेका छन् कतिपय ठाउँमा आइ पनि रहेका छन्। अब यसले व्यवस्थापनको आवश्यकता चाहिँ नि भन्नु पूरा गर्ने सन्दर्भ त छँदैछ। भण्डारणको सन्दर्भमा अलिकति जाउँ न, हाम्रा गोदामहरूको अवस्था कस्तो छ, स्तर उन्नति गर्नुपर्ने कुरा अथवा त्यहाँ भएका समस्याहरू समाधान गर्नुपर्ने कुरा या बढाउनु पर्ने नयाँ गोदामहरू बनाउनु पर्ने अवस्था त्यसमा सरकारको पहल।
भण्डारणको अवस्था के छ भने अहिले हामीसँग भएका पुराना भण्डारहरूलाई हामीले मर्मत सम्भार गर्ने र मल स्टक गर्दा त्यो नबिग्रोस् भन्ने ढङ्गले अगाडि बढ्ने त्यो एउटा विकल्पको रूपमा अगाडि बढिरहेछ। जुन हिजोका हाम्रा आफ्ना पुराना थिए त्यो पनि गरिरहेछ। अनि बाँकी अरू कुनै निकायका जति भण्डारहरू छन् त्यसलाई पनि हामीले खोजेर कहाँको प्रयोग गर्न सक्छौँ भनेर प्रयोग गर्ने गरी गएको छ र यो सातवटै प्रदेशका विभिन्न ठाउँहरूमा हाम्रा भण्डारहरू छन्। र अहिले पछि म आइसकेपछि मैले भन्न खोजेको कुरा के छ भने अब थोरै स्टकले हुँदो रहेछ, जुनसुकै बेला एकदमै अप्ठ्यारो पर्ने परिस्थिति पनि आउन सक्छ। त्यसैले ठुल्ठुलो स्टकहरूको जरुरी भयो भनेपछि हामीले प्रदेश लेभलमा ठुल्ठुला भण्डार स्थापना गर्ने भनेर हामी बोलिसक्यौँ र यो आर्थिक वर्षमा नै सुरु गर्ने गरी केही पैसाको प्रबन्ध प्रदेशमा पठाउने गरी हामी गरिरहेका छौँ। त्यसैले एउटा हिजो भएका भण्डारणलाई व्यवस्थित गर्ने र दोस्रो नयाँ भण्डार पनि स्थापना गर्ने तयारीका साथ सरकार अगाडि बढाएको छ।
मन्जू अब यस्तो जुन यो भण्डार बनाउनेहरू कुरा छ अथवा भण्डारको व्यवस्थापनको पाटोको सन्दर्भ छ त्यसमा अब संघीय सरकारको मात्रै लगानी हुन्छ कि त्यसमा प्रदेश र चाहिँ पालिकाहरूलाई पनि हामीले सम्मिलित गर्छौँ?
प्रदेशलाई हामीले वितरणको जिम्मा लगाउने नै भनेका छौँ। मल वितरणको जिम्मा प्रदेशलाई लगाउँदाखेरि सहज हुन्छ भन्ने नै छ। अब भण्डारको कुरा त अब पालिका स्तरमा त ठिक छ, विस्तारै गर्न त सकिन्छ। अहिले भर्खर पालिका स्तरको भण्डारको परिकल्पना हामीले गरेका छैनौँ, वितरणको मात्रै प्रबन्ध गरेका छौँ। किनभने जिल्ला स्तरमै पनि केही हाम्रा पुराना भण्डारहरू पनि छन्। अब प्रदेश स्तरमा अलि ठुलो स्केलको भएपछि अनि बिस्तारै तल तल गर्दै जाने सोच हो।
उनीहरूको चाहिँ भूमिका के हुन्छ त्यसमा? स्थानीय पालिका
वितरणको भूमिका हुन्छ, स्थानीय तहको मल वितरणको भूमिका हुन्छ।
अहिले नै उनीहरूको योगदान त्यो भण्डारणहरूमा हुँदैन आर्थिक योगदान?
त्यो क्षमता हुनेहरूले त गर्न सकिने भयो।
हजुर,
अब अहिले अभियानकै रूपमा लगिहाल्ने भन्ने त्यस्तो सङ्घको तर्फबाट केही योजना छैन। उहाँहरू आफ्नै हिसाबले हामी सोध्दै गर्छौँ भन्दा त अब उहाँहरू स्वतन्त्र नै हुनुहुन्छ।
हजुर हजुर। आदरणीय श्रोता, नेपालले पहिलो पटक चीनबाट युरिया मल भित्र्याएको छ। चीनमा उत्पादित युरिया मल तातोपानी सुक्खा बन्दरगाह लार्चामा ल्याइएकोमा आजदेखि मुलुकभित्र भित्र्याउन थालिएको छ। नेपालमा हरेक वर्ष 6 लाख मेट्रिक टनभन्दा बढी रासायनिक मलको माग हुने गरेको विज्ञहरूले औल्याएका छन्। यद्यपि भर्खरै हाम्रो मन्जुले भन्नुभयो कि त्यो संख्या चाहिँ एउटा अनुमानित मात्रै हो, यस पाटकको मात्रै त्यसबारेमा केही जानकारी हुनेछ। चिनिया मलको आयात, मलको व्यवस्थापन, भण्डारण, मल उद्योगको स्थापना लगायतका विषयमा हामी कुराकानी गरिरहेका छौँ। कुराकानीमा हुनुहुन्छ कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मकुमारी अर्याल। मन्जु, अब मल उद्योगको स्थापनाको आवश्यकताको सन्दर्भ अघि मैले भने 7 लाख 6 लाखदेखि 12 लाख टनसम्मको कुराहरू आउने गरेछ। यो ठूलो परिमाण हो, हाम्रो आफ्नै उद्योग स्थापना हुनुपर्छ भन्ने कुरालाई पनि यसले कहीँ न कहीँ घचघचाइरहन्छ। मल उद्योग स्थापनाका बारेमा बेला बेलामा चर्चाहरू पनि चल्ने गरेछ, यसमा सरकारले गरेको प्रगतिहरू चाहिँ के हो?
मन्त्री परिषदको बैठकबाट सम्माननीय प्रधानमन्त्रीज्यूले खास गरेर तीनवटा मन्त्रालयका मन्त्रीहरू रहेको एउटा समिति या संयन्त्र गठन गर्नुभएको छ। अब दीर्घकालसम्मको मलको समाधान गर्नको निम्ति यो कारखाना खोल्ने सन्दर्भमा के हुन्छ त्यसको सम्भाव्यताको अध्ययन गरेर रिपोर्ट पेस गर्नु भनेर भन्नुभएको छ। हामी लगभग छलफल हामीले गऱ्यौँ, हामीले छलफल दुई तिन पटकका बैठकहरू राखेर हामी छलफल गरेका छौँ र अब यसलाई एक ढङ्गले अगाडि बढाउने सोचमा छौँ, किनकि हामीले तीन ढङ्गले यसको समस्याको समाधान अहिले सोच्नुपर्छ भन्ने लाग्यो। पहिलो कुरा भनेको तत्काल समाधानको रूपमा, त्यो भनेको अहिले जे भइरहेछ हाम्रा टेन्डर भइरहेका प्रक्रिया अगाडि बढिरहेका कुरालाई एकदम धोकाधारी नहुने गरी टाइममा ल्याउने प्रबन्ध मिलाउने कुरा। अब दोस्रो मध्यकालीन समाधान भनेर हामीले भनेका छौँ, त्यसको निम्ति मासिक कार्यतालिकाको आधारमा आपूर्तिको व्यवस्था गर्ने कुरा, त्यो भनेको कुन सिजनमा कति चाहिन्छ भन्ने यकिन गर्ने, त्यो सिजनमा अनि अभाव नखड्कने गरी प्रबन्ध गर्ने कुरा। अब तेस्रो भनेको दीर्घकालीन समाधानको कुरा छ। दीर्घकालीन समाधान भनेको कारखाना खोल्ने नै कुरा हो, यो अलिकति हाई कस्टको पनि हुन्छ, त्यसैले राज्यले यो विषयलाई पनि अलिक सहजीकरण कसरी गर्न सकिन्छ र हामीले कारखाना भोलिका दिनमा खोल्न कसरी सक्छौँ भन्ने एउटा वर्कआउट गरेर अब सम्माननीय प्रधानमन्त्रीज्यूलाई ब्रिफिङ गर्ने, त्यसपछि उहाँको निर्देशनअनुसार अगाडि बढ्ने भनेर हामी कारखाना खोल्नेसम्मको तयारीका साथ अगाडि बढाएका छौँ।
भनेको चाहिँ अब मोडलमा मन्त्रालयले छलफल गरिरहेछ?
हजुर, खास गरेर यो अर्थमन्त्री अनि त्यसपछि कृषि तथा पशुवंशी विकास मन्त्री र उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री, यति तीनजनाको समिति छ, हामीले छलफल गर्यौँ। सैद्धान्तिक कुरा यो यो ढङ्गले जाने भनेर हामीले अब निर्देशन गर्यौँ, त्यसको आधारमा फेरि हाम्रा तीनवटै मंत्रालयका सचिवहरूको बीचको एउटा संयन्त्र बनाएको छ, उहाँहरूले वर्कआउट गर्नुभएको छ।
अब पछिल्लो समयमा आम सर्वसाधारणका तर्फबाट चाहिँ कस्तो कुरा आइरहेछ भने, जस्तो अब सेयरमा जसरी मानिसहरूको लगानीप्रतिको आकर्षण छ, होइन सरकारले पनि आम सर्वसाधारणले पनि लगानी गर्न सक्दा रहेछन्, यस्ता खालका कार्यक्रमहरू ल्याएर हाम्रा आवश्यकताहरू कृषिको जस्तै मलको कारखानाको कुरादेखि लिएर अन्य विभिन्न आवश्यकताहरू पूरा गर्न सकिँदो रहेछ, यसमा सरकारले सोच्नु पर्यो भन्ने खालको आम सर्वसाधारणहरूबाट प्रतिक्रिया आइरहेको छ। यसलाई हजुर, जस्तो अब यो अब सर्वसाधारणका तर्फबाट पनि लगानी गर्न सक्ने, सरकारको लगानी र सर्वसाधारणको लगानी सेयरकै माध्यमबाट पनि हुन सक्छ, यसरी अगाडि बढ्न सकियो भने मुलुकका धेरै आवश्यकताहरू पूरा गर्न सकिँदो रहेछ भनेर अहिले सर्वसाधारणका तर्फबाट कुराहरू आइरहेको पाइन्छ। यसमा सरकारले यो मलको कारखानामा पनि यो कुरा कहीँ न कहीँ जोड्न सकिन्छ? छलफलमा अहिले त्यस्ता कुराहरू केही आएका छन् अथवा सरकारले सोचेको छ?
सकिन्छ, दुई तिनवटा मोडेल छ, कुन मोडेलबाट जाने भन्ने कुरा हो होइन, एउटा राज्यले पुरै गर्ने कुरा, त्यो भनेको अब हाई कस्ट पनि छ, त्यति सजिलो पनि देखिँदैन। अर्को भनेको अब निजी क्षेत्रहरूलाई आकर्षित गर्ने कुरा, अब त्यसका साथमा वैदेशिक कै लगानीकर्ताहरू छन् भने उनीहरूसँग पनि समन्वय गर्ने कुरा, यो तीनवटै विकल्पमा हामी छलफलमा छौँ र एउटा निष्कर्ष निकालिकन हामी अगाडि बढ्छौँ। निजी क्षेत्र आकर्षित हुने सम्भावना छ।
मजु, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मकुमारी अर्याल। अन्तर्सम्वादमा हामीसँग कुराकानी गर्नुहुँदै नेपालले पहिलोपटक चीनबाट युरिया मल भित्राएको छ। चीनमा उत्पादित युरिया मल तातोपानी सुक्खा बन्दरगाह लार्चामा ल्याइएकोमा आजदेखि मुलुकभित्र भित्राउन थालिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएको साल ट्रेडिङ कर्पोरेशन लिमिटेडले सिल्क मार्केट प्रालीसँग ढुवानीको सम्झौता गरी मल नेपाल ल्याउन लागेको हो। सरकारले 8,000 मेट्रिक टन अहिले सुरुमा चीनबाट ल्याउने तयारी गरेको भर्खरै मन्जुले जानकारी दिनुभयो। प्राविधिक मित्र शंकर भण्डारी सहित म सन्तोष रेग्मी बिदा हुन्छु। हवस्त, नमस्कार।